الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقال ربكم ادعوني أستجب لكم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. حج کے سفر میں مختلف مقامات پہ دعا مانگنے کا موقع ملتا ہے. یہ بہت ہی اللہ رب العزت کی رحمت ہے, مہربانی ہے کہ وہ دعاؤں کو قبول فرماتے ہیں. چنانچہ مزدلفہ میں دعائیں قبول, مقام عرفہ پہ دعائیں قبول, منا میں دعائیں قبول. پھر حاجی جب منا سے واپس آ جاتا ہے تو سمجھتا ہے کہ شاید اب دعاؤں کے مقامات مکمل ہو گئے. حرم میں بھی علماء نے 12 ایسے مقامات لکھے ہیں جہاں دعائیں قبول ہوتی ہیں. اگر کوئی اللہ کا ولی بتائے کہ اس پہاڑ کی چوٹی پہ اگر دعا مانگو گے تو قبول ہوگی, تو آپ سوچیں کہ ہم کتنی کوشش کریں گے کہ ہم پہاڑ کی چوٹی پہ چڑھ کے دعا مانگیں تاکہ دعا قبول ہو جائے. اور یہاں تو انبیاء کے سردار, اولیاء کے سردار, اللہ کے حبیب حضرت محمد مصطفیٰ احمد مجتبیٰ صلی اللہ علیہ وسلم نے فرمایا کہ ان جگہوں پر دعائیں قبول ہوتی ہیں. تو حرم کی ان 12 جگہوں کا ہمیں پتہ ہونا چاہیے, اور جیسے جیسے موقع ملے ہمیں وہاں بیٹھ کے دعائیں خوب کرنی چاہیے. عجیب بات یہ ہے کہ حاجی صاحب کو گھڑیوں کی قیمت کا پتہ ہوتا ہے, کس کمپنی کی گھڑی کی کیا قیمت ہے, لیکن ان مقامات دعا کا پتہ نہیں ہوتا. تعجب کی بات ہے. جس بندے کو تلاش ہوتی ہے وہ ڈھونڈتا ہے. آپ دیکھیں کئی حاجی حضرات نماز پڑھتے ہیں اور پھر وہ گھڑیوں کی دکانوں پہ پہنچ جاتے ہیں, تلاش کر رہے ہوتے ہیں اچھی گھڑی کم سے کم قیمت پہ, خوبصورت سے خوبصورت گھڑی کم سے کم قیمت پہ. اور جن لوگوں کو اللہ سے اپنی دعائیں قبول کروانی ہوتی ہیں وہ ان مقامات کی تلاش میں ہوتے ہیں. دن میں رات میں کوئی موقع ایسا ڈھونڈیں کہ جب ان مقامات پہ دعائیں کرنے کا موقع نصیب ہو جائے. ان میں سب سے پہلا مقام ہے حجر اسود کے سامنے. حجر اسود کے بارے میں حدیث پاک میں فرمایا گیا, یمین اللہ فی الارض, تو زمین میں اللہ تعالیٰ کا دایاں ہاتھ ہے. جیسے آپ کسی سے دائیں ہاتھ کے ساتھ سلام کرتے ہیں, اسی طرح گویا اگر آپ اللہ تعالیٰ کو سلام کرنا چاہیں تو حجر اسود اللہ تعالیٰ کا دایاں ہاتھ ہے. عبداللہ ابن عباس نے فرمایا کرتے تھے کہ صحابہ کرام کو تو اللہ تعالیٰ نے یہ فضیلت عطا فرمائی کہ انہوں نے نبی شام کے ہاتھوں پر بیعت کی, سعادت پائی. بعد میں آنے والی امت کو تو یہ سعادت نہیں ملی. تو ان کی کمپنسیشن کے لیے اللہ نے حجر اسود بنا دیا کہ جو آدمی آ کر حجر اسود کا استلام کرے گا اس کو اللہ تعالی سے اور رسول اللہ صلی اللہ علیہ وسلم سے بیعت ہونے کا شرف نصیب ہو جائے گا. تو آپ اس کا اندازہ لگائیں کہ یہ وہ جگہ ہے جس کو اللہ نے اپنا دایاں ہاتھ پر بنایا. یہ پتھر جنت کا پتھر تھا جس کو زمین پر اتارا گیا, اور اس کی صفات ہیں. اس کی صفت یہ ہے کہ انسان جس دل کی کیفیت کے ساتھ اس کو استلام کرتا ہے وہ دل کی کیفیت یہ محفوظ کر لیتا ہے. آج کے دور میں اس بات کو سمجھنا آسان ہے. ویڈیو کیمرہ دیکھو مومنٹ کو کیسے کیچ کر لیتا ہے, اور آپ کی وہ تصویر اس کے اندر رہتی ہے جب دیکھنا چاہیں. یہی سمجھیں کہ حجر اسود بھی اللہ تعالیٰ کی طرف سے بنا ہوا ویڈیو کیمرہ ہے جو دلوں کی کیفیت کا ایکس رے کر لیتا ہے. تو جس دل کی کیفیت کے ساتھ آپ اس کو سلام کریں گے उसी दिल की कैफियत के साथ क्यामत के दिन अल्लाह ताला से मिलेंगे। इसलिए हजरत असवद का इस्तलाम करने से पहले अपने दिल को माँ सेवा से खाली कर लेना चाहिए। तरकतुल लात वल उज्जा जमीया, मैंने सब लात और उज्जा छोड़ दिए। कजालिक यफअलु रजुलुल बसीर, जो बसीर इंसान होता है वो ऐसे ही करता है, माँ सेवा को छोड़ देता है अल्लाह के ताल्लुक की खातिर। तो हजरत असवद का इस्तलाम इतना अहम है, उसके सामने जो दुआ मांगी जाए वो भी बड़ी अहम होती है। हजरत असवद को बोसा दे सकें आसानी के साथ तो बहुत अच्छा, लेकिन हंगामे के साथ, ढींगा मुश्ती के साथ, जोर आजमाई के साथ उसको बोसा देना ये अच्छा नहीं है, क्योंकि दूसरों को ईजा पहुंचाना ये हराम है। अब एक फजीलत पर अमल करने के लिए दूसरों को ईजा देना ये जायज नहीं है। अलबत्ता ऐसे भी मौके होते हैं कि जब बगैर ढींगा मुश्ती के इंसान बोसा ले लेता है, मिसाल के तौर पे सफाई वालों का टाइम होता है, उस टाइम पे वो आके रस्सी से घेरा कर लेते हैं और जितने लोग अंदर हों उनको कहते हैं कि आप लोग बोसा दें और बाहर चले जाएं, तो वो लाइन बनवा देते हैं। उस वक्त बोसा देना बहुत आसान होता है। अफजल तो ये है कि इंसान तवाफ के दौरान बोसा दे, ये सुन्नत अमल है, उसके अलावा नहीं। लेकिन मोहब्बत है, दिल चाहता है कि बोसे का मौका मिल जाए, तो जब भी मौका मिले तो ये एक अच्छा मौका है। हमने देखा कि औरतों के लिए रात में कई मर्तबा शुरते लाइन बनवा देते हैं, उस वक्त मर्द करीब नहीं आने देते वो, तो वो औरतों के लिए अच्छा मौका होता है। तो ऐसे मौके ढूंढें, दिन में रात में कुछ औकात हैं कि जब ये मौके मिल जाते हैं, इसका अता पता रखना पड़ता है। जो वहां खिदमत पे मुतय्यन है, पानी सफाई करने वाले, उनसे पूछें, मालूमात करें, आपको पता चल जाएगा। हमने तो ऐसा भी देखा कि छोटे छोटे बच्चे आते हैं उम्रे पे और वो भाग भाग के रोजाना तीन दफा, चार दफा, पांच दफा जाके हजरत असवद का बोसा लेके आ जाते हैं, तो इसको पता रखना पड़ता है। बहरहाल एक तो है हजरत असवद का बोसा देना, नबी अलैहिस्सलाम ने हजरत असवद को बोसा दिया तो हदीस मुबारक में है कि आपने बहुत देर अपने लब मुबारक हजरत असवद पर लगाए रखे, और नबी अलैहिस्सलाम ने हजरत उमर को मना फरमाया कि उमर तुम सेहतमंद आदमी हो, हजरत असवद के लिए तुम दूसरों के साथ जोर आजमाई मत करना। इससे पता चलता है कि नबी अलैहिस्सलाम ने भी इसको पसंद नहीं किया कि इंसान जोर आजमाई करके बोसा ले। मौका मिले तो जरूर मौके से फायदा उठाए, ना मिले तो बस दुआ मांगे, सामने खड़े होकर भी दुआ मांग लेगा तो अल्लाह ताला कबूल फरमाएंगे। तो फुकहा ने लिखा है कि हजरत असवद के महाज में, महाज कहते हैं सामने, यानी जो कोना हजरत असवद का ऐसी दी लाइन जहां तक ये सब्ज रोशनी लगी होती है, उस लाइन में पीछे हटके भी अगर आप दुआ मांगेंगे तो वहां भी दुआ कबूल होगी। तरीका यह है कि उस लाइन पर जहां इस्तलाम करते हैं आप पीछे हटके जहां तवाफ खत्म होता है वहां दो रकत नफल अदा कर लें और उसके बाद दुआ मांग लें, वहां की दुआएं यकीनी कबूल होती हैं। क्योंकि नबी अलैहिस्सलाम ने इरशाद फरमाया और इसको फुकहा ने अपनी किताबों में लिखा है, इसलिए यकीन के साथ दुआ मांगनी चाहिए कि वहां दुआ यकीनन कबूल होगी। हमने अरब लोगों को देखा है, उनके मर्द औरतें आमतौर पर उस लाइन की सीध में नफल पढ़ रहे होते हैं और वो दुआएं भी मांगते हैं, तो ये चीज एक्सेप्टेड चीज है अरबों में भी और हमारे अंदर भी कि वहां पर दुआएं कबूल होती हैं। तो हजरत असवद के सामने दुआ मांगना ये पहली जगह है। दूसरी जगह है मुल्तजिम पे दुआ मांगना। मुल्तजिम कहते हैं हजरत असवद और बाब काबा के दरमियान जो दो ढाई मीटर का फासला है उसको मुल्तजिम कहते हैं। एक तरफ हजरत असवद है और एक तरफ बाब काबा है, दरमियान की जगह। आपने देखा होगा कि वहां पर लोग लिपटे हुए होते हैं, चिमटे हुए होते हैं, जैसे बच्चा मां के सीने से लिपट जाता है ऐसे लोग उस जगह पर आकर लिपट जाते हैं। हजरतुल विदा पर नबी इस्लाम ने ऐसे ही किया कि आप सलम तशरीफ लाए और आकर वहां आपने अपना सीना मुबारक बैतुल्ला की दीवार के साथ लगा दिया और रुखसार मुबारक भी साथ लगा दिया और दोनों हाथ ऊपर थे, यानी जैसे बच्चा मां के सीने से लिपटता है, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम भी इस तरह लिपट गए और आपने दुआएं मांगी। پھر جب آپ پیچھے ہٹے تو عمر اللہ عنہ ساتھ کھڑے تھے، انہوں نے دیکھا کہ نبی علیہ السلام کی مبارک آنکھوں میں آنسو ہیں، تو وہ بڑے حیران ہوئے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم رو رہے ہیں. تو نبی علیہ السلام نے فرمایا، عمر، یہ وہ جگہ ہے جہاں آنسو بہائے جاتے ہیں. صاف ظاہر ہے، بچھا ہوا بندہ اپنے محبوب سے گلے لگے تو خوشی کے آنسو آ جاتے ہیں، تشکر کے آنسو آ جاتے ہیں. اللہ کے حبیب صلی اللہ علیہ وسلم ملتظم سے آپ کے لپٹے تھے تو آپ کی آنکھوں سے شکر کے آنسو آ گئے تھے. تو ہم بھی وہاں اس جگہ پر جا کر لپٹیں اور دعائیں مانگیں. اس جگہ پر بہت دیر لپٹنا یہ ٹھیک نہیں ہے کہ جی ہم پونا گھنٹہ لپٹے رہے، اور لوگ بھی تو ہیں، ان کو بھی تو موقع ملنا چاہیے. ہاں یہ ہے کہ پہلے سے دعا ذہن میں سوچیں، وہاں جائیں اور دو تین منٹ میں، پانچ منٹ کے اندر اندر بس دعا مانگیں اور دوسروں کو موقع دیں. ہم نے یہ دیکھا ہے کہ جو دعا اللہ نے قبول کرنی ہوتی ہے وہ یاد آتی ہے، جو قبول نہیں کرنی ہوتی وہ بھول جاتی ہے. سوچ سوچ کے دعائیں جاتے ہیں، وہاں جا کے دعا بھول جاتی ہے. اس کا مطلب ہے قبول نہیں ہونی تھی اس لیے بھول گئی. تو ملتظم سے لپٹ کے دعا مانگنا، حدیث پاک میں ہے کہ وہاں کی دعا قبول ہوتی ہے. حضرت شیخ حدیث مولانا زکریا رحمتہ اللہ علیہ نے فضائل حج میں حدیث کوٹ کی ہے کہ نبی علیہ الصلوۃ والسلام سے صحابہ نے یہ روایت کی کہ اس جگہ پر دعا مانگی جائے تو قبول ہوتی ہے. پھر شیخ الحدیث رحمتہ اللہ علیہ کمنٹری کرتے ہیں، وہ فرماتے ہیں کہ نبی علیہ السلام سے لے کر مجھ تک جتنے راوی تھے جنہوں نے اس حدیث کو نقل کیا، نریٹ کیا، ہر ہر نے یہ تصدیق بھی کی کہ میری بھی دعا قبول ہوئی، میری بھی دعا قبول ہوئی، میری بھی دعا قبول ہوئی. اور فرماتے ہیں کہ میں بھی تصدیق کرتا ہوں کہ میں نے وہاں جتنی دعائیں مانگی میری بھی دعائیں قبول ہوئی. یعنی جیسے اس حدیث کو سند متصل کا درجہ حاصل ہے، اس کے ساتھ راویوں کی اس بات کو بھی سند متصل کا درجہ حاصل ہے کہ وہاں دعائیں قبول ہوتی ہیں. تو اب آپ سوچئے کہ وہاں دعا مانگنے کی کتنی زیادہ اہمیت ہے. ہمارے ایک دوست تھے، انجینئر تھے، وہ ایک دفعہ عمرے پہ آئے. کہتے ہیں کہ عمرے کے بعد میں ملتظم پہ گیا، جب وہاں دعا مانگنے لگا تو میرے دل میں خیال آیا کہ میں بیٹے کے لیے دعا کروں، اللہ میرے بیٹے کو حافظ قرآن بنا. میں نے دعا مانگی. واپس جب اپنے شہر پہنچے، شاید ریاض سے یا کہیں اور سے آئے تھے، وہ کہتے ہیں کہ جب میں گھر داخل ہوا تو میں نے دیکھا کہ میرے ٹیلی فون کی گھنٹی بج رہی تھی. میں بھاگا، میں نے ٹیلی فون اٹھایا تو بیوی پاکستان بچوں کے ساتھ گئی ہوئی تھی، اس نے فون پاکستان سے کیا تھا. میں نے پوچھا خیریت ہے، کیسے فون کیا؟ کہنے لگی کئی دن سے سوچ رہی تھی اپنے بچے کو حفظ قرآن کے لیے چھوڑوں، آج میں اسے مدرسے میں داخل کروا کے آئی ہوں، اطلاع کے لیے آپ کو فون کر دیا ہے. یہ دعا مانگ کے گئے اور ادھر بیوی نے بچے کو مدرسے میں داخل ہی کروا دیا حفظ قرآن کے لیے. یوں دعائیں قبول ہوتی ہیں، نقد قبول ہوتی ہیں. ہم نے اپنی زندگی میں متعدد دوستوں کی باتیں سنی کہ انہوں نے جو دعا مانگی اللہ نے اس دعا کو قبول فرمایا. لہذا ملتظم پہ دعا مانگنا اس کی بہت زیادہ اہمیت ہے. اس پہ دعا مانگے دن میں مشکل ہے کہ دھوپ ہوتی ہے، رات میں آسان ہوتی ہے. اچھا، رات میں ہم نے دیکھا کہ کئی مرتبہ عورتیں بھی اس جگہ پہ قبضہ کر لیتی ہیں، کیونکہ عرب عورتیں بھی اس جگہ پر لپٹ کے دعا مانگتی ہیں. تو جب ان کا قبضہ ہوتا ہے پھر مرد قریب نہیں جا سکتے. تو ایسے موقع پہ عورتیں بھی، ہماری عورتیں بھی جا کے وہاں دعا مانگ سکتی ہیں. لیکن جب مردوں کا وقت ہو تو عورتوں کو چاہیے کہ وہ پیچھے رہیں، اور دور ہی کھڑی ہو کے مانگ لیں گی تو اللہ تعالیٰ ان کی دعا کو قبول فرما لیں گے. تو پہلا مقام تھا حجر اسود کے محاذ میں، اور دوسرا مقام تھا ملتظم سے لپٹ کے دعا مانگے، اور تیسرا مقام ہے باب کعبہ، کہ باب کعبہ کی دہلیز پکڑ کے دعا مانگے. یہ تو آپ جانتے ہی ہیں کہ کسی دروازے کی دہلیز پہ کوئی بیٹھ جائے، اس کو تھام لے، پکڑ لے، تو جو اس دروازے کا مالک ہوتا ہے وہ پھر اس کی بات کو قبول کر لیتا ہے. تو باب کعبہ کی دہلیز پکڑ کے دعا مانگیں گے، یقیناً قبول ہوگی. تو اس جگہ آپ نے دیکھا ہوگا بہت سارے لوگ ہاتھ سے دہلیز کو پکڑ کے دعا مانگ رہے ہوتے ہیں، باب کعبہ سے پھر ایک بار لپٹ کر رو لوں، باب کعبہ سے پھر ایک بار لپٹ کر رو لوں، اور کچھ اشک ندامت کے بہا لوں تو چلو. انسان کیسے وہاں سے پیچھے ہٹے، کچھ اشک ندامت کے بہائے، کچھ آنسو بہائے، کچھ اللہ سے معافی مانگے، اللہ کے دروازے کو پکڑ کے. یوں سمجھے کہ میں ایک فقیر ہوں اور یہ بڑے سخی کا دروازہ ہے، जिस तरह एक अयालदार अफाहज सखी के दरवाजे पे हाजिर होता है कि अगर ये दरवाजा खुल गया तो मेरे बच्चों का फाकर खत्म हो जाएगा, हम भी इसी तरह हाजिर हों इस कैफियत के साथ कि हम एक बड़े सखी के दरवाजे पे हाजिर हो रहे हैं, अगर ये दरवाजा खुल गया तो हमारे भी सब मकासद पूरे हो जाएंगे। हमने दुनिया में देखा है फकीर बड़े दरवाजे को देखते हैं तो ऊंची सदा लगाते हैं, उनको यकीन होता है कि हम यहां से खाली नहीं जाएंगे। ये तो कायनात का सबसे बड़ा दरवाजा है, हम भी पक्के दिल के यकीन के साथ वहां पहुंचे कि इस दरवाजे पे हम मांगेंगे तो यकीनन हमारी दुआएं कबूल होंगी। अल्लाह ताला कबूल फरमाते हैं, अल्लाह ताला बंदे को अपने दर से खाली नहीं लौटाते। दुनिया के सखी पसंद नहीं करते कि उनके दरवाजे से कोई खाली जाए या कोई ये लफ्ज कह दे जी कि मुझे तो आपके दरवाजे से कुछ न मिला, वो ये ताना सुनना गवारा नहीं करते। अगर दुनिया के सखी ये ताना सुनना गवारा नहीं करते तो अल्लाह ताला तो अल्लाह ताला है, वो तो खजान कायनात के खजानों के मालिक हैं। वो कहां पसंद करेंगे कि कोई क्यामत के दिन ये कहे अल्लाह मैंने आपके दरवाजे से मांगा और मुझे वहां से भी कुछ न मिला। ये तो अल्लाह का दरवाजा है, हमसे तो वो अंधा फकीर अच्छा निकला। कहते हैं कि एक अंधा फकीर भीख मांगता फिर रहा था, उसने एक बड़ा दरवाजा देखा, अपनी लाठी से उसने अंदाजा लगाया कि ये बड़े साइज का दरवाजा है। उसने ऊंची सदा लगाई, कोई आवाज ना आई, फिर सदा लगाई, कोई आवाज ना आई। जब तीसरी मरतबा आवाज ना आई, उसने कहा ये किस बखील का दरवाजा है, कोई जवाब ही नहीं दे रहा। छोटे बच्चे ने कहा अंधे बखील, मस्जिद का दरवाजा है, आपको कौन यहां से आवाज देगा। तो अंधे ने जब सुना ये मस्जिद का दरवाजा है, उसने अपने कशकौल को तोड़ जोर से जमीन पे दे मारा, उसको तोड़ दिया और कहा अच्छा अगर मैं अल्लाह के दरवाजे पे आ पहुंचे हूं अब मैं किसी और दरवाजे पे नहीं जाया करूंगा। तो अंदर फकीर ज्यादा अकलमंद निकला कि जिसने पहचान लिया कि मैं अल्लाह के दर पे आ पहुंचा तो अब मेरे लिए कहीं और जाने की जरूरत नहीं है। भाई हमें तो अल्लाह ने अपने घर में अपने दरवाजे पे पहुंचा दिया, ये बैतुल्लाह का दरवाजा है। तो आप सोचे ना कि हमें यहां कितने यकीन से मांगना चाहिए और हमें कितना यहां मिलेगा। बड़ों की देन भी बड़ी होती है, आप यकीन करें कि बस थोड़ा सा करम हो गया तो हमारे लिए वो भी बहुत काफी है, एक रहमत का कतरा भी हमें मिल गया तो हमारे लिए काफी है। रहमत दा दरिया इलाही ते हरदम बगदा तेरा, जे एक कतरा मिल जाए मैनू ते कम बन जावे मेरा। हमारा काम तो एक कतरा रहमत मिलने से बन जाएगा, हमारा क्या है। अल्लाह अकबर कबीरा। तो बैतुल्ला के दरवाजे से लग के लिपट के दुआ मांगना ये भी कबूलियत दुआ की बात है। ऐसे दुआ मांगे कि बस लिपट ही जाए उस दरवाजे से, जैसे मजदूर रहमतुल्लाह ने लिखा ना, अगर तू दर न खोलेगा तो मैं भी दर न छोड़ूंगा, हुकूमत अपनी अपनी है उधर तेरी इधर मेरी। माशाल्लाह लग जाए लिपट जाए कि मैंने तो लेके ही हटना है अल्लाह। लेकिन हम अल्लाह को मना के ना हटे तो फिर कहां जाएं, कोई दर नहीं हमारे पास, कोई और जगह नहीं हमारे पास, एक ही दर है। हमें अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने यह दर दिखाया और ये भी बतला दिया कि इस दर के सिवा दूसरा कोई दर नहीं है। तो बस हमने तो जो भी मांगना है यहीं से मांगना है, तुम ही से मांगेंगे तुम ही दोगे, तुम्हारे दर से ही लौ लगी है, लौ लगा के मांगे फिर देखें अल्लाह ताला अपनी रहमत के दरवाजे किस तरह खोलते हैं। फिर आगे है मकाम इब्राहिम। मकाम इब्राहिम के महाज में दो रकत नफल पढ़ के दुआ मांगना यह भी कबूलियत दुआ का मकाम है। ये मकाम इब्राहिम क्या है, ये अल्लाह ताला की कदरदानी की अलामत है कि अल्लाह ताला ने अपने खलील को मेमार काबा बनाया और उन्होंने बैतुल्लाह को तामीर किया, चुनाचे उनके नीचे एक पत्थर था, जब वो ऊंचा होना चाहते थे तो ये ऊंचा हो जाता था और उनको आसानी से बैतुल्लाह शरीफ के पत्थर दीवार से रखने का मौका मिल जाता था। उस पत्थर पर उनके कदमों के निशान रह गए, उसको मकाम इब्राहिम कहते हैं। चुनाचे दो पत्थरों दो कदमों के निशान अभी बने हुए आप वहां देख सकते हैं, उसको महफूज कर दिया गया। पहले ये जगह इतनी ज्यादा ठोस नहीं बनी हुई थी, बस एक जगह थी जहां ये पत्थर रख लिया गया था जहां कदमों के निशान थे। सैलाब आता था कई मरतबा बारिश का तो ये पत्थर बह भी जाता था, ایک دفعہ اجیاد سے اٹھا کے لائے تھے. اور کئی مرتبہ ایسا بھی ہوتا تھا حضرت مولانا احمد علی لاہوری رحمت اللہ ایک مرتبہ تشریف لائے, انہوں نے اس پتھر کو اٹھایا, چھوٹا سا تو تھا, اور اس کو حجرس اور اس کو زمزم کے کنویں پر لے کر گئے اور ڈول سے پانی نکال کے قدموں کے اندر ڈالا اور وہاں سے انہوں نے پانی نوش کیا. یہ ان کی محبت تھی کہ پاؤں کے نشانات میں پانی ڈال کے وہاں سے پیا انہوں نے. لیکن جب دیکھا لوگوں نے کہ بھئی یہ پتھر آگے پیچھے ہو جاتا ہے تو گم بھی ہو سکتا ہے, تو اب انہوں نے یہاں پر اس کو باقاعدہ شیشے کے اندر مضبوط لگا کے بند کر دیا تاکہ محفوظ ہو جائے. یہ اللہ تعالیٰ کی قدردانی ہے کہ اللہ تعالیٰ نے قدردانی کر دی کہ دیکھو میں اتنا قدردان ہوں کہ جو بندہ میرا گھر بناتا ہے میں اس کے قدموں کے نشان کو آنے والوں کے لیے مصلی بنا دیتا ہوں. وَاتَّخِذُوا مِن مَقَامِ إِبْرَاهِيمَ مُصَلًّى. قرآن پاک میں اللہ فرماتے ہیں کہ مقام ابراہیم کو مصلی بناؤ اپنے لیے. اللہ اکبر, اللہ آپ کتنے قدردان ہیں کہ جو آپ کا گھر بناتا ہے اس بندے کے پاؤں کے نشان کو آپ نے آنے والوں کے لیے مصلی قرار دے دیا. سبحان اللہ, اللہ سے بڑھ کر یقیناً کوئی قدردان نہیں ہے. اللہ تعالیٰ سب سے بڑے قدردان ہیں. چنانچہ اس جگہ پر ہمیں بھی دعائیں مانگنی چاہیے تاکہ اللہ تعالیٰ ہماری بھی دعاؤں کو قبول فرمائے. پھر اس کے بعد ہے زمزم سے دعا مانگنا. اس وقت تو زمزم کا کنواں نیچے بیسمنٹ میں چلا گیا, اوپر شش ڈال دیا گیا تو پتہ نہیں چلتا, مگر یہ جو مقام ابراہیم ہے اس سے تھوڑا سا پہلے اور ملتزم کے سامنے, یعنی ایک طرف مقام ابراہیم اور ایک طرف ملتزم, ان دونوں کا جہاں کراس سیکشن بنتا ہے تو وہاں نیچے ایک کنواں ہے جس کو زمزم کہتے ہیں. اسماعیل علیہ السلام کے قدموں سے اللہ نے اس جگہ سے پانی کو جاری فرما دیا گیا تھا, وہ پانی آج بھی جاری ہے اور اتنا پانی نکلتا ہے کہ لاکھوں انسانوں کو پورا آ جاتا ہے. اللہ کی شان دیکھیں, سبحان اللہ, کہ لاکھوں لوگ یہاں بھی پیتے ہیں اور حرم مدینہ میں بھی پانی پہنچا دیا جاتا ہے. کیا وہ کنواں ہے, حالانکہ کنویں کا پانی تو دو چار ہزار بندے مل کے پینا چاہیں تو پانی ختم ہو جائے, لیکن یہ کنواں اللہ نے عجیب جاری کر دیا کہ لوگ پیتے بھی ہیں اور اپنے ساتھ گھروں کو بھی لے کے جاتے ہیں, تو لاکھوں لوگ لے بھی جاتے ہیں. اور ہم نے تو یہ دیکھا کہ مکہ مکرمہ کی بات نہیں, قریب قریب سو سو کلو میٹر پر جو آبادیاں ہیں جیسے جدہ ہے یا اس کے قریب اور دوسری آبادی ہیں, وہاں کے لوگ بھی آ کے پچیس پچیس تیس تیس کنٹینر بھر کے لے جاتے ہیں اور سارا مہینہ خود استعمال کرتے ہیں, تو ان گھروں میں بھی استعمال ہوتا ہے, کھانے پکانے میں بھی اور پینے میں بھی. اتنا زیادہ یہ استعمال ہوتا ہے, مگر اللہ نے برکت ایسی رکھ دی کہ ابھی بھی وہ کبھی ختم نہیں ہوا, کبھی یہ نہیں بھی کہ کنویں میں پانی کم ہو گیا ہے. الحمدللہ یہ اللہ تعالیٰ کی عجیب رحمت ہے کہ کنواں جاری ہے. اچھا, زمزم جو ہے اس کے بہت سارے فضائل ہیں. حدیث پاک میں ہے کہ بیت اللہ کو دیکھنا عبادت ہے, زمزم کنویں کے اندر دیکھنا عبادت ہے, ماں باپ کے چہرے کو دیکھنا عبادت ہے, تو زمزم کنویں کے اندر دیکھنا بھی عبادت ہے. اب ایک چیز اور بھی ذہن میں رکھیے کہ نبی علیہ السلام جب معراج پر تشریف لے جانے لگے تو آپ صلی اللہ علیہ وسلم پہلے زمزم پہ تشریف لائے اور آپ صلی اللہ علیہ وسلم نے زمزم نوش فرمایا, اور ایک دو دن پہلے آپ کے سینے انور کو زمزم سے دھویا گیا. شق صدر کا جو واقعہ پیش آیا تو سینے انور کو کس چیز سے دھویا گیا؟ زمزم سے دھویا گیا. تو زمزم کا بڑا مقام ہے کہ سینے انور کو اس سے دھویا گیا تھا. پھر اس کا مقام اور بھی زیادہ بن جاتا ہے کہ حجت الوداع کے موقع پہ نبی علیہ السلام نے زمزم سے پانی نکالا اور نوش فرمایا, پیا, اور پینے کے بعد جو بچا ہوا پانی تھا اللہ کے حبیب صلی اللہ علیہ وسلم نے اس کو دوبارہ پھر کنویں کے اندر ڈال دیا. تو ہم اب جب پیتے ہیں تو ہمیں دو نسبتیں ملتی ہیں, ایک زمزم کا پانی پینے کی نسبت بھی نصیب ہوتی ہے اور دوسرا نبی علیہ السلام کا بچا ہوا پانی پینے کی بھی توفیق نصیب ہوتی ہے. حدیث مبارکہ میں ہے کہ مومن کے بچے ہوئے کھانے میں شفا ہوتی ہے. تو بھائی اگر عام مومن کے بچے ہوئے کھانے میں شفا ہے تو اللہ کے حبیب صلی اللہ علیہ وسلم کا جو بچا ہوا پانی ہوگا اس میں کتنی شفا ہوگی. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے قیامت تک آنے والے مسلمانوں کے لیے, مومنوں کے لیے ایک نشانی چھوڑ دی, ایک تحفہ چھوڑ دیا, ایک ہدیہ چھوڑ دیا. حدیث مبارکہ میں ہے زمزم کو جس نیت سے پیا جائے وہ نیت قبول ہوتی ہے. खाने की जरूरत हो और कोई जमदम पी ले तो ये इंसान की भूख को भी मिटाता है, प्यास की नीयत से पिए तो प्यास को भी मिटाता है, और इसको बरकत के लिए अपने चेहरे पे मले, अपने सर पे डाले, अपने सीने पे डाले तो भी ये एक अच्छा तरीका है। तो जमदम को पीना और उस जगह पे फिर दुआएं मांगना, दो रकत नफल पढ़ के दुआ मांगे अल्लाह से, और जमदम की निस्बत से दुआ मांगे। मिसाल के तौर पे ये दुआ मांगे कि या अल्लाह आपने जिस तरह जमजम को पिलाकर सीने में ठंडक अता फरमा दी, अल्लाह अपनी मोहब्बत का जाम अता फरमा कर भी मेरे सीने में ठंडक अता फरमा दीजिए। अल्लाह जिस तरह आपने जमजम पिलाकर जाहिर की प्यास को बुझा दिया, अल्लाह अब इसके बदले मेरे मौत की वक्त की प्यास को भी अपनी रहमत से बुझा दीजिए। अल्लाह जिस तरह आपने जमजम पिलाया, अब इसके हर हर कतरे के बदले अल्लाह हमें इल्म का समुंदर अता फरमा दीजिए, इल्म का बाब अता फरमा दीजिए। ऐ अल्लाह हमने जमजम पिया, इस जमजम को हमारी जिस्मानी रूहानी बीमारियों के लिए शिफा बना दीजिए। अल्लाह ताला शिफा भी अता फरमा देते हैं। और ये भी दुआ मांगे कि अल्लाह जिस तरह आपने दुनिया में जमजम पिला दिया, अब हमें क्यामत के दिन अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के हाथों हौज कौसर का भी जाम अता फरमा दीजिए। अगर एक नेमत अता फरमाई है तो अल्लाह दूसरी नेमत भी अता फरमाइए। ये भी दुआ मांगे कि अल्लाह आपने दुनिया में हमें जमजम पिला दिया, अब जब जन्नत में जन्नती जाएंगे तो जन्नतियों की तीन किस्में होंगी। कुछ जन्नतियों के लिए चश्मे होंगे जिनसे वो पानी पिएंगे, ऐनी यशरबु बिहल मुकर्रबून, ऐसे चश्मे होंगे जन्नत में जिनसे अल्लाह के मुकर्रब बंदे शराब तहूर पिएंगे, चश्मे होंगे उनके लिए। अच्छा, कुछ ऐसे होंगे कि जिनको वहां के खुद्दाम प्यालों में भरकर पिलाएंगे, ये और इज्जत अफजाई है। और कुछ ऐसे भी होंगे कि जिनको अल्लाह ताला खुद शराब तहूर पेश करेंगे, वसकाहुम रब्बुहुम शराबन तहूरा, और अल्लाह उनको शराब तहूर अता फरमाएंगे। ये मेहमान नवाजी का सबसे आला दर्जा है। हम अपने घरों में भी देखते हैं, कई लोग बड़ी कोठियां होती हैं तो वो क्या करते हैं कि बाहर के गेट के साथ एक कूलर लगा देते हैं इलेक्ट्रिकल का, कि कोई मेहमान आए, कोई मिलने आए, कोई घास काटने वाला, कोई माली काम करने वाला, कोई बाहर चौकीदार, उनको प्यास लगे तो वो इस कूलर से खुद ही पानी भर के पी लिया करें। ये एक दर्जा है। और दूसरा दर्जा ये है कि कुछ मिलने वाले लोग आते हैं तो अंदर से खादिम को कह दिया जाता है जी कि ठंडा पानी लेके जाओ, और वो गेट पे खुला बंदा मिलने आया है उसको वहां मशरूब पिला दो। ये दूसरा दर्जा है। और तीसरा दर्जा यह है कि जब कोई बहुत खास महबूब दोस्त आता है तो उसको हम घर में अंदर बुलाते हैं, और फिर हम किचन से दूध सोडा बनवाते हैं या मिल्क शेक बनवाते हैं, और फिर खुद ट्रे लेके उसके पास जाते हैं और उसको खुद भर के पानी या वो जो होता है मशरूब वो अपने हाथों से गिलास पेश करते हैं। ये मेहमान नवाजी का सबसे आला तरीका। तो जन्नत में भी ये तीन ही तरीके होंगे, कुछ चश्मों से पिएंगे, कुछ को खुद्दाम पिलाएंगे, और कुछ को अल्लाह ताला खुद शराब तहूर पिलाएंगे। तो हम अल्लाह से ये दुआ मांगे कि अल्लाह हमें भी जन्नत में, है तो बड़ी बात है, छोटा मुंह बड़ी बात, लेकिन मसला यह है कि जब फकीर बड़े दरवाजे से मांगता है तो फिर अपनी औकात से बढ़ के मांगता है। तो ये नीयत करें कि अल्लाह हम भी अपनी औकात से बढ़ के मांग रहे हैं, तमन्ना ये है कि जन्नत जाए तो आप शराब तहूर पिलाएं, वसकाहुम रब्बुहुम शराबन तहूरा। तो इस निस्बत से दुआएं मांगेंगे अल्लाह ताला दुआओं को कबूल फरमाएंगे। फिर जमदम के बाद हतीम, हतीम जिस साइड पर हजरे असद है उसकी जो अपोजिट साइड है जहां मिजाब रहमत है, उस साइड पर एक छोटी सी दीवार है, सेमी सर्कल बना हुआ है। तो बैतुल्ला और उस दीवार के दरमियान की जो जगह है उसको हतीम कहते हैं, उसके अंदर भी दुआ मांगने से दुआ कबूल होती है। हदीस मुबारका में आयशा सिद्दीक अलैहा ने कहा कि नबी अलैहिस्सलाम ने मुझे बतलाया कि जो बैतुल्ला हरम हजरत इब्राहिम अलैहिस्सलाम ने बनाया था उसकी लंबाई जरा ज्यादा थी। जब कुरैश मक्का ने उसको रीबिल्ड करना चाहा तो उन्होंने नीयत की थी कि हम मस्जिद पर हराम माल खर्च नहीं करेंगे, और जो उनके पास हलाल माल था वो जरा थोड़ा हो गया, तो भाई अब क्या करें। उन्होंने कुछ सोचा, चलो इसकी लेंथ कम कर देते हैं। तो तो उन्होंने बैतुल्ला की लंबाई को तकरीबन 2 मीटर छोटा कर दिया और बैतुल्ला को बिल्ड कर दिया। नबी इस्लाम ने फरमाया कि मुझे तुम्हारी कौम के फितने में पड़ने का डर ना होता तो मैं बैतुल्ला को उसकी असल बुनियादों पर कर देता। फिर नबी इस्लाम ने बताया कि अल्लाह ताला ने यह इसलिए छोटा करवा दिया कि मेरी उम्मत का हर बंदा तो बैतुल्ला के अंदर दाखिल नहीं हो सकता, लेकिन अल्लाह ने कुछ हिस्से को खाली रखवा दिया कि जो बंदा वहां पहुंच जाएगा उसको बैतुल्ला के अंदर जाकर दुआ मांगने का सवाब मिल जाएगा। तो ये हकीम अल्लाह ने हमारे लिए आसानी फरमा दी। देखें भाई, आज भी अंदर लोग जाते हैं मगर कई मरतबा वो खास लोग होते हैं, खवास होते हैं, बाहर मुल्कों के बादशाह, वजीर आजम, मेहमान खसूसी, वो अंदर भी जाते हैं, उनके लिए बैतुल्ला के दरवाजे खोल दिए जाते हैं, वो डिग्नेटरीज होती हैं। भाई हम तो हैं आम बंदे, हम क्या करें, हमारे लिए अल्लाह ने रहमत फरमा दी, हतीम को खोल दिया कि चलो तुम जब तवाफ करके फारिग होना, मौका मिले हतीम में आके 2 रकत नफल पढ़ लेना, तुम्हें बैतुल्ला के अंदर नफल पढ़ने का सवाब नसीब हो जाएगा। तो वहां जब भी मौका मिले मर्द भी नमाज पढ़ते हैं, हतीम में औरतें भी नमाज पढ़ती हैं, तो वहां भी दुआ मांगा करें। फिर हतीम के बाद जहां बैतुल्ला का दरवाजा है इसके अपोजिट साइड पर पहले दरवाजा हुआ करता था, यानी 2 दरवाजे होते थे आमने सामने, लोग एक दरवाजे से बैतुल्ला में दाखिल होते थे और दूसरे दरवाजे से नीचे उतर जाते थे। वो दरवाजा बाद में बंद कर दिया गया, उसको बाब मसदूद कहते हैं। वो हजरत आदम अलैहिस्सलाम का किबला है, यानी आदम अलैहिस्सलाम जब आए थे उन्होंने उस तरफ से नमाज पढ़ी थी किबला रुख होकर, वहां भी दुआएं कबूल होती हैं। तो अगर मौका मिले तो आप उस साइड पर भी जाएं और वहां भी 2 रकअत नफल पढ़ के अल्लाह से दुआ मांगे। फिर अगली साइड है रुकने यमानी और हजर असवद के दरमियान जो पूरी साइड बनती है, यानी हतीम के अपोजिट साइड पे, ये भी कबूलियत दुआ की जगह है। इस जगह पर आमतौर पर दुआ पढ़ते हैं, रब्बना आतिना फिद दुनिया हसना वफिल आखिरत हसना वकिना अज़ाबन्नार। हदीस मुबारक में है कि यहां पर 70,000 फरिश्तों की ड्यूटी होती है कि जो बंदे इस जगह पर दुआ मांगे फरिश्ते उस दुआ पर आमीन कहें। अब खुद सोचें, हमारी दुआ पर कोई अल्लाह का वली आमीन कह दे तो कितनी बड़ी बात है, दुआ कबूल हो जाएगी। और वहां पर अल्लाह के 70,000 फरिश्ते आमीन कहते हैं, इसलिए उस जगह पर जाकर बैठना और वहां दुआ मांगना ये अहम बात है। हमारे हजरत ख्वाजा अब्दुल मालिक सिद्दीकी रहमतुल्लाह अलैह जब मताफ में जाते थे तो उसी थिम्मत में बैठते थे। एक तो है जहां पर तवाफ हो रहा होता है, तो जहां तवाफ खत्म होता है उसके पीछे जो जगह है सिम्मत वही हो, आप ऐसे बैठे कि आपके लेफ्ट साइड पर रुकन यमानी आए और राइट साइड पर हजर असवद आए, और वो जो सिम्मत है उसके साथ तरफ आप बैठ के वहां नमाज पढ़े। इस जगह की चंद खसूसियात हैं। पहली खसूसियत तो यह है कि नबी अलैहिस्सलाम जब मक्का मुकर्रमा में थे तो आप सल्लल्लाहु अलैहि वसल्लम को किबले अव्वल की तरफ नमाज पढ़ने का हुक्म था, बैतुल मुकद्दस की तरफ। तो आप सल्लल्लाहु अलैहि वसल्लम ये चाहते थे कि मैं बैतुल्लाह की तरफ रुख करूं, आपकी चाहत ये थी। तो उस वक्त आप ये फरमाते थे कि आप उस सूरत में आ जाते थे जहां लेफ्ट साइड पर रुकन यमानी है और राइट साइड पर हजर असद है। उस सिम्मत में क्या है, उस सिम्मत में 3 मरकज-ए-अनवार हैं। एक तो बैतुल्ला शरीफ सामने होता है और एक उसी सिम्मत में आगे बैतुल मुकद्दस है, सेम डायरेक्शन है, तो किबलतैन जमा हो जाते हैं। तो नबी इस्लाम हिजरत से पहले किबलतैन की तरफ रुख करके नमाज पढ़ते थे, यानी असल हुक्म तो था उस वक्त किबले अव्वल की तरफ, मगर नबी इस्लाम इस किबले को भी साथ जमा फरमा लेते थे। इसलिए जब फतेह मक्का के दिन नबी इस्लाम तशरीफ लाए तो आपने जोहर की इमामत इसी सिम्मत में करवाई, आपने शाह मामा बांधा हुआ था और आपने ऐसे इमामत करवाई कि किबलतैन जमा थे उस वक्त। यूं नबी अलैहिस्सलाम ने दुआ नमाज पढ़ाई और दुआ मांगी। अब उसमें एक तीसरा मरकज और भी दाखिल हो गया, वो क्या कि ये मक्का मुकर्रमा है और दूर बैतुल मुकद्दस है और दरमियान में मदीना तैयबा है, लाइन एक ही बनती है। तो हम अगर उस सिम्मत में बैठे तो हमारे सामने 3 मरकज-ए-अनवार होंगे, बैतुल्ला भी होगा, बैतुल मुकद्दस भी होगा और नबी अलैहिस्सलाम का रौज़ा अनवर भी होगा। तो हमारे लिए तो मोहब्बत के 3 मरकज एक लाइन में सामने आ गए। इसलिए हजरत सिद्दीकी रहमतुल्लाह वहां बैठते थे और नीयत ये करते थे कि उन तीनों अनवार जगह से अनवारात आ रहे हैं और मशायख के कुलूब से होते हुए मेरे दिल में शमा आ रहे हैं। तो उस जगह पर बैठना और दुआएं मांगना इसकी अपनी अहमियत है। फिर उसके बाद है बैतुल्ला शरीफ को देखकर दुआ मांगना। ये जो देखकर दुआ मांगना है इसकी अपनी बरकत है। हदीस मुबारका में है अल्लाह ताला 120 रहमतें नाज़िल फरमाते हैं जिनमें से 20 रहमतें सिर्फ उन लोगों के लिए जो बैठ के बैतुल्ला को देख रहे होते हैं। यानी सिर्फ बैठ के बैतुल्ला को देखते रहना ये भी इबादत है और इस पर भी अल्लाह रहमतें नाज़िल फरमाते हैं। तो बैतुल्ला को देखें ये दिन में तो जरा मुश्किल है लेकिन रात में आसान है। आजकल मामूल ये होना चाहिए कि हम दिन में जोहर के बाद भी बेशक कैलूला कर लिया करें, आराम कर लिया करें, इशराक से लेकर जोहर तक भी सो लिया करें, दिन में नींद पूरी कर लिया करें। और रात का टाइम ठंडा टाइम होता है और लंबा टाइम होता है, ये कोशिश करें कि हम मताफ में गुजारें। मताफ में बैतुल्लाह को बैठ के देखें, वहां तिलावत करें, वहां नफल पढ़ें, दुआएं मांगें, यकीनन दुआएं कबूल होंगी। तो ये एक अच्छा मौका जो अल्लाह ने अता फरमाया है, इस मौके से हमें फायदा उठाना चाहिए और दुआएं मांगनी चाहिए। बैतुल्लाह को मांग देख के जो दुआएं मांगी जाती हैं अल्लाह के यहां कबूल होती हैं। चुनांचे एक मरतबा अमरीका में एक जगह इस आजिज का जाना हुआ, वाशिंगटन स्टेट जिसको कहते हैं, उसमें एक शहर है सफोकेन के नाम से। तो वहां इस आजिज ने बयान किया तो जो मस्जिद के सदर थे वो कहने लगे कि हजरत एक अमरीकी लड़की है जो मुसलमान हुई है और बहुत नेक है, उसकी नेकी को देख के मुसलमान औरतें अच्छी मुसलमान बन जाती हैं, वो इतनी नेक है। तो वो चाहती है कि आपसे कुछ सवालात पूछे तो आप उसको टाइम दे दें। हमने कहा बहुत अच्छा। चुनाचे एक जगह पर्दा लगा हुआ था, वो पर्दे के पीछे बैठ गई और उसने कोई 2 घंटे मुझसे क्वेश्चन पूछे। चूंकि नई नई मुसलमान हुई थी उसको बहुत सारी चीजें क्लियर नहीं थी, उस आजिज ने उसको बताई, सुनती रही पूछती रही। 2 घंटे उसकी बात जब मुकम्मल हो गई तो उसने कहा जी कि अब मेरा दिल जो है मुतमिन है कि मुझे क्वेश्चन कंफ्यूज करने वाला मेरे जहन में नहीं है, मैं बहुत मुतमिन हो गई हूं। उस वक्त मैंने उससे कहा कि अच्छा अब मैं आपसे एक क्वेश्चन पूछ सकता हूं। उसने कहा जी पूछें। मैंने कहा मुझे ये बताएं कि आप मुसलमान कैसे हुई। हर बंदा जो मुसलमान होता है ना उसके पीछे कोई ना कोई वाकया होता है, या उसका दोस्त होता है जिसने उसे मुतवज्जे किया, या उसने ख्वाब देखा होता है, या कोई ऐसा हादसा पेश आ जाता है, कोई ना कोई तो वजह होती है जब वो मुसलमान होता है। तो आप बताएं कि क्या वजह बनी। उसने कहा जी कि मुझे किसी बंदे ने तो मुसलमान होने के लिए नहीं कहा। मैंने कहा क्या मतलब, फिर आप कैसे मुसलमान हुई। कहने लगी बस मैं बैतुल्लाह की वजह से मुसलमान हुई। तो मुझे इस बात पर बड़ी हैरत हुई कि बैतुल्लाह की वजह से मुसलमान हुई। कहने लगी कि मैं असल में ईसाइन थी और मेरा खामिद यहूदी था, हम दोनों इंजीनियर थे, हमारी शादी हो गई और हम एक ही दफ्तर में काम करते थे। दफ्तर वालों ने अपना एक ब्रांच जो थी वो जद्दा में खोली और उन्होंने एक सर्कुलर जारी किया कि जो लोग यहां से जद्दा ऑफिस जाएंगे 2-3 साल के लिए उनकी पे भी डबल कर दी जाएगी और 3 साल के लिए उनको इस जगह पर वापस फिर बुला लिया जाएगा। तो हम मियां बीवी ने सोचा कि तनख्वाह भी ज्यादा हो जाएगी और हम एक नए मुल्क में रहने का तजर्बा भी पा लेंगे और हमारा बच्चा भी कोई नहीं था, हम दोनों मियां बीवी थे। तो हमने अप्लाई कर दिया और हम दोनों को वहां जॉब मिल गई। तो हम जद्दा चले गए। कहने लगे मेरे लिए मुसलमान मुल्क में रहना एक नया तजर्बा था। हम आमतौर पर रात का खाना किसी रेस्टोरेंट पे खाते और फिर उसके बाद ड्राइव करते एक जरा ताकि हमारी मतलब है तबीयत में निशात आ जाए। अब ये ड्राइव के दौरान मैं कई मरतबा लोगों को देखती कि जो सफेद चादरों में लिपटे हुए हैं, तो मुझे ये लिबास अजीब सा लगता। मैं अपने खाविंद से पूछती कि ये क्या लिबास हुआ कि ये चादरों में 2 बंदे लिपटे हुए हैं। वो मुझे कहता कि असल में एक शहर है मक्का मुकरमा, उसमें एक जगह है जिसको मुसलमान कहते हैं कि ये बैतुल्ला है, उसमें जो लोग जाते हैं ना इबादत करने के लिए तो वो ये एहराम बांध के जाते हैं। तो मैं कहती कि चलो हम भी उस जगह को देखते हैं जिसको बैतुल्ला कहते हैं। वो कहता हम नहीं जा सकते इसलिए कि वहां पर गैर मुस्लिम नहीं जा सकता। फिर ऐसा आता कि हज के मौके पे हम ज्यादा लोगों को देखते एहराम की हालत में, फिर मेरे दिल में शौक होता कि हम भी जाके देखाएं। वो कहता हम नहीं जा सकते। कहने लगे एक दिन मैंने क्या किया कि शॉपिंग के लिए निकली तो एक जगह पहुंची जहां टोपियां पड़ी थी, तो मैंने अपने खाविंद के लिए एक टोपी खरीद ली और एक नकाब अपने लिए खरीद लिया। तो कहने लगी कि मैं घर आई तो मैंने खाविंद को कहा कि अब मैंने बंदोबस्त कर लिया है, हम जाकर उस जगह को देखेंगे। उसने कहा कैसे? मैंने कहा रात को जब खाना खाएंगे फिर मैं बताऊंगी। हमने रात को खाना खाया, उसके बाद उसने मेरे सर पे टोपी रख ली और अपने चेहरे पे नकाब बांध लिया। कहने लगी अब हम देखने में तो यूं लगते हैं कि जैसे हम भी मुसलमान हैं, तो हम जा सकते हैं, हमें अगर किसी ने रोका तो वापस आ जाएंगे, नहीं रोका तो हम चले जाएंगे। मुझे बीवी की तजवीज पसंद आई, मैंने कहा चलो। तो मैंने जद्दा से मक्का की तरफ गाड़ी भगानी शुरू कर दी। अल्लाह की शान के वो कोई ऐसा चेंज का वक्त था जो ड्यूटी चेंज होती है कि एक ही सिर्फ सिपाही खड़ा था पूरी सड़क पे और मल्टी लाइन थी और वो कह रहा था कि जाओ जाओ जाओ। तो हम भी उस फ्लो के अंदर वहां से निकल गए। जब निकल गए तो मैंने बीवी को कहा कि हम वो जो चेक पोस्ट थी उससे तो निकल आए। उसने कहा ठीक है चलो हम जाते हैं बैतुल्ला। हम इसी हालत में गाड़ी पार्क की और बैतुल्ला के और हम हरम के अंदर दाखिल हुए दूसरे लोगों के साथ साथ। चलते 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 जब अंदर पहुंचे तो एक जगह पर हम पहुंचे तो हमने एक काले कोठे को देखा जिसके ऊपर कपड़ा लिपटा हुआ था काला। जैसी हमारी नजर पड़ी ना तो हमारी कैफियत ही बदल गई। थोड़ी देर तो हम दम बखुद होकर उसको देखते ही रहे। फिर थोड़ी देर के बाद जब मैंने अपने खाविंद को देखा, उसकी आंखों में भी आंसू थे और मेरी आंखों में भी आंसू थे। तो मैंने अपने खाविंद से पूछा कि ये क्या है, हम क्यों रो रहे हैं? तो उसने मुझे कहा कि मुझे लगता है कि ये रियल है, ये हकीकी चीज है, इसलिए हमारी आंखों में आंसू आ गए हैं, हमारे ऊपर इसका इफेक्ट हुआ है, इसके अंदर कोई मकनातीसियत है। कहने लगा मैंने उसे कहा कि जब ये रियल है और इसके अंदर मकनातीसियत है तो फिर हम इसको कबूल क्यों नहीं कर लेते? कहने लगे बगैर किसी के कहे सिर्फ बैतुल्ला को देखकर हमारे दिलों पर ऐसा असर हुआ, हम मियां बीवी ने कलमा पढ़ा और हम मुसलमान हो गए। तो अगर बैतुल्ला शरीफ के अंदर ऐसा नूर है कि एक काफिर भी आकर देखता है तो उसका दिल ईमान कबूल कर लेता है, तो अगर कोई मोमिन जाके उसको देखे तो उसको क्या नूर मिलेगा? इसलिए बैतुल्ला को बैठ के देखना ये एक बड़ी इबादत है। आप फायदा उठाएं और बैतुल्ला को देख के अल्लाह से अपनी मोहब्बत का इजहार करें। एक और भी वाक्य है जो मैं बस औकात तो बड़ी डिटेल से सुनाता हूं, लेकिन आज मैं इजमाली तौर पर आपको सुना देता हूं कि एक इंजीनियर था जो दहरिया था और उसने कई 100 लड़कों को दहरिया बनाया था। अल्लाह की शान के वो बीमार हो गया और उसकी बीमारी ऐसी थी कि जिसका इलाज दुनिया में सिर्फ एक डॉक्टर के पास था, कनाडा में वो डॉक्टर था। वो जब जाने लगा कनाडा इलाज के लिए तो मैंने उसकी टिकट इस तरह से बनवाई कि सऊदी एयरलाइन से वाया सऊदी अरेबिया। उस वक्त पाकिस्तान से डायरेक्ट कनाडा की फ्लाइट नहीं जाया करती थी, बहुत पहले की बात है, 80s की बात है, 80s की। तो उसको मैंने कहा कि भाई आप जो है ना जा रहे हैं तो आपका इलाज होगा और आप सेहतमंद हो जाएंगे, तो आप वापसी आते हुए ना उमरा करके आना। मेरे साथ चूंकि उसकी दोस्ती थी इंजीनियर होने के नाते, कुलीग होने के नाते, वो मुझे इनकार न कर सका और उसने हां में सर हिला दिया कि अच्छा आऊंगा। मैंने उसके भाई को पक्का कर दिया कि देखो भाई तुम्हारे भाई ने सर हिलाया है कि ये उमरा करेगा, तो वापसी को इसको उमरा जरूर करवा के लाना। उसने कहा ठीक है। अब ये लोग चले गए, एक महीना वहां कनाडा में रहे, फिर वापस आए। हम जब मिलने के लिए गए तो हमने देखा कि वो बंदा बिल्कुल सेहतमंद, लेकिन अजीब बात कि जब हम उसके पास गए तो उसने हमें कहा अस्सलाम वालेकुम। मैं हैरान कि ये अस्सलाम वालेकुम कह रहे, ये तो दहरी है, ये तो मानता ही नहीं किसी चीज को, न खुदा को मानता है न दीन को मानता है। तो हमने वालेकुम सलाम तो कहा लेकिन हम हैरान थे कि ये कह कैसे रहा है। वो मुझसे पूछने लगा पहले खाना खाएंगे या पहले नमाज पढ़ेंगे। मैं और हैरान हुआ, अच्छा ये नमाज की बातें कर रहा है। मैंने कहा भी पहले नमाज पढ़ लेते हैं। जब हम नमाज पढ़ने लगे तो वो भी वजू करके आ गया, जी मैं भी नमाज पढ़ूंगा। मैंने उसको देख के पूछा, मैंने कहा खैरियत तो है? तो वो कहने लगा कि नमाज पढ़ लें پھر میں آپ کو تفصیل بتاؤں گا. چنانچہ ہم نے نماز پڑھی, کھانا کھایا, پھر اس نے تفصیل بتائی کہ جب میں کینیڈا گیا تو وہاں کے ڈاکٹر نے کئی دن مجھے اپنے پاس رکھا لیکن کوئی اس کو ہوپ نہیں تھی میرے ریکوری کی. ایک دن ایسا آیا کہ اس نے مجھے جواب دے دیا کہ میرے پاس علاج نہیں ہے, تم کچھ دنوں کے بعد یہیں پہ فوت ہو جاؤ گے اور اگر تمہیں جانا ہے تو گھر چلے جاؤ. میرے بھائی نے ماں کو فون کیا, ماں نے کہا بیٹا اگر ڈاکٹر نے جواب دے دیا ہے تو بجائے ڈیڈ باڈی لانے کے تم بھائی کو جیتے حالت میں لے آؤ, ہو سکتا ہے میں اس سے کوئی بات کر لوں, میں اس کو ایک مرتبہ دیکھ لوں زندگی میں. تو میں اپنے بھائی کو اس حالت میں لے کے کینیڈا سے جدہ چلا, وہ سیکٹر ہمارا کنفرم تھا. کہنے لگے کہ میں وہاں سے چل پڑا, جدہ آیا تو یہاں سے اگلا سیکٹر کنفرم نہیں تھا, دو دن کا گیپ تھا درمیان میں. جدہ سے پاکستان ہر روز کی فلائٹ نہیں تھی اس وقت, دو دن کے بعد فلائٹ تھی. تو جدہ ایئرپورٹ والوں نے کہا کہ ہم آپ کو ٹرانزٹ ویزا دے دیتے ہیں, آپ جدہ چلے جائیں اور اپنے مریض کو وہاں رکھیں ہوٹل میں اور دو دن کے بعد آپ پاکستان چلے جائیں. تو میرا بھائی مجھے لے کے ہوٹل میں آ گیا. اب میں نے سب دوائیاں جو ہے نا وہ چھوڑی ہوئی تھی, میں تنگ آ گیا تھا دوائیوں سے, میں زندگی سے ہی تنگ تھا. میں انتظار میں تھا کہ میں ایک ہفتہ زندہ رہوں گا یا دو ہفتے اور اس دوران مجھے تو مرنا ہی ہے. میں مایوس تھا, ایکیوٹ ڈپریشن تھی مجھے. کہنے لگے اچانک مجھے آپ کا خیال آیا تو میں نے اپنے بھائی کو کہا یار وہ جہاں مسلمان جاتے ہیں اور بیت اللہ جس کو کہتے ہیں مجھے بھی وہاں لے جاؤ. تو میرا بھائی مجھے ویل چیئر پہ بٹھا کے وہاں لے کے گیا. کہنے لگے جب میں متاف میں پہنچا تو میں نے دیکھا ایک کالا سا کوٹھا ہے جس پہ غلاف چڑھا ہوا ہے اور لوگ اس کے گرد گھوم رہے ہیں. اب میں اپنے ذہن میں سوچ رہا ہوں کہ انسان کتنا بیوقوف ہے کہ اس نے خدا کا تصور بھی بنا لیا اور اس کو خدا کا گھر بھی بنا لیا اور اس کے گرد گھوم رہا ہے, یہ کیا بےتکی باتیں کر رہے ہیں, کیونکہ اس کا ذہن بہت سائنسی تھا. کہتا ہے کہ میں یہ بیٹھ کے سوچتا رہا تو اس دوران پھر کیا ہوا کہ میرے دل میں ایک بات آئی اور میں نے اللہ سے دعا مانگی. دعا کیا مانگی کہ یا اللہ اگر تو موجود ہے, یا اللہ اگر تو موجود ہے تو مجھے شفا عطا فرما دے تاکہ میں پیدل چل کے تیرے گھر کا طواف کروں تو میں بھی مسلمان ہو جاؤں گا. اللہ کی شان کہتا ہے کہ میں نے دوائیاں چھوڑ دیں. اگلے دن جب صبح سو کے اٹھا تو میرے اندر طاقت تھی, میں نے بھائی کو کہا لے چلو. میں نے اس دن پیدل طواف کیا اور طواف مکمل ہوا تو میں نے کلمہ پڑھا اور میں مسلمان ہو گیا. اگر ایک دہریہ بندہ بیت اللہ کے سامنے اللہ سے یہ کہتا ہے کہ یا اللہ اگر تو موجود ہے, ابھی بھی اس کا شفا, تو مجھے شفا دے دے تو میں مسلمان بن جاؤں گا, اللہ اس کو بھی شفا دے دیتے ہیں اور اس کی دعا کو بھی قبول کر لیتے ہیں. تو اگر کوئی مومن جو اللہ پہ یقین رکھتا ہے وہ اللہ سے وہاں بیٹھ کے دعائیں مانگے گا تو اس کی دعائیں کیوں نہیں قبول ہوں گی. تو یہ نو مقام ہوئے. پھر دسواں مقام مقام صفا ہے, اور گیارہواں مقام مقام مروہ, اور جو بارہواں مقام ہے وہ جہاں سب دلائٹے ہیں جہاں دوڑتے ہیں اس کو مقام میلین اخدلین کہتے ہیں, یعنی دو نشان جہاں سب لائٹیں لگی ہوئی ہیں. تو ان جگہوں پہ ہمیں چاہیے کہ ہم اللہ تعالی سے خوب دعائیں مانگیں. جس جگہ پہ بھی آپ جا سکیں آپ اللہ سے دعا مانگیں. اللہ تعالی ہمیں اپنے در سے مانگنے کی توفیق عطا فرمائے اور اللہ ہماری سب دعاؤں کو اپنی رحمت سے قبول فرمائے. ہم میں سے کون سمجھتا ہے جس کے دل میں تمنائیں نہیں کہ میری یہ دعا قبول ہو اور یہ قبول ہو. بھائی قسمت نے ساتھ دیا, اللہ کی رحمت ہوئی اور ہم اللہ کے دروازے پہ آ پہنچے. اب اس دروازے سے بھی اگر خالی لوٹیں گے تو پھر یہ کتنی بڑی محرومی ہے. اس لیے جو بقیہ دن ہیں ان دنوں میں صرف ہوٹل کے کمرے میں سونے پہ ہی اکتفا نہ کریں, بلکہ آپ حرم میں جائیں, پانچ نمازیں جماعت کے ساتھ پڑھیں اور پھر رات کے وقت میں مطاف میں جا کے بیٹھیں, دعائیں مانگیں, قرآن پاک کی تلاوت کریں. ان مقامات پہ خصوصاً دو دو رکعت پڑھ کے خوب دعائیں مانگیں. میں نے اپنی زندگی میں ہزاروں لوگوں کو ان جگہوں پہ دعائیں مانگتے ہوئے اور ان کی دعاؤں کو قبول ہوتے ہوئے دیکھا ہے. کیونکہ ہر بندہ آتا ہے حضرت ہمیں بتائیں ہمارا یہ مسئلہ ہے یہ مسئلہ ہے, تو اکثر میں ان کو یہاں ریکمینڈ کرتا ہوں کہ بھئی ان جگہوں پہ جائیں, دعائیں مانگیں, اللہ قبول کریں گے. تو کم از کم ہزاروں لوگوں نے اس عاجز کو فیڈ بیک دی, ہماری دعائیں قبول ہوئی. کتنی بے اولاد عورتیں تھیں ان کو میں نے کہا وہاں جا کے مانگیں, اللہ نے ان کو بیٹے کی نعمت عطا فرمائی. کتنے لوگ قرضوں میں دبے ہوئے تھے وہاں گئے اور اللہ نے قرضوں سے نجات عطا فرمائی. तो आप भी इन जगहों से दुआएं मांगिए और फिर देखिए अल्लाह ताला दुआएं कैसे कबूल करते हैं। अल्लाह ताला हमें अपने दर से अता फरमाए और गैर की मोहताजी से अल्लाह हमें महफूज फरमाए। तंग दस्ती के जो आलम में मैं घबराता हूँ, तंग दस्ती के जो आलम में मैं घबराता हूँ, पर दरे गैर पे जाते हुए कतराता हूँ, हाथ फैलाने में मोहताज को गैरत कैसी, शर्म आती है कि बंदा तेरा कहलाता हूँ। एला बंदा मैं आपका हूँ और गैर के दर पे मांगू, मुझे शर्म आती है दूसरे के दर पे। तुम ही से मांगेंगे तुम ही दोगे, तुम्हारे दर से ही लौ लगी है। बस दुआ कीजिए कि अल्लाह ताला हमारे इस क्याम को हमारे लिए अपने कुर्ब का जरिया बना दे। वा आखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अभी तौबा के कलिमात पढ़ लेंगे। दुआ मांगने से पहले दिल में नियत कर लीजिए कि हम पिछले सब गुनाहों से सच्ची पक्की तौबा करते हैं, आईने नेकोकारी की जिंदगी गुजारने का दिल में इरादा करते हैं। अल्हम्दुलिल्लाहि वकफा वसलामुन अला इबादिल्लज़ीन इस्तफा अम्माबाद। ये कलिमात सच्चे दिल के साथ कीजिए। पढ़िए बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला इलाहा इल्लल्लाह محمد رسول الله آمنت بالله وملائكته وكتبه ورسله واليوم الآخر والقدر خيره وشره من الله تعالى والبعث بعد الموت آمنت بالله كما هو بأسماء وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين। इन कलिमात को पढ़ने से आप तो बताए चुके हैं, चंद मामूलात हैं, उनको बाकायदगी से करेंगे तो अल्लाह ताला दिल को मुनव्वर करेंगे। उनमें पहली चीज है 100 मरतबा इस्तिग़फ़ार पढ़ना, अस्तग़फ़िरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैह। दूसरा है 100 मरतबा दुरूद शरीफ पढ़ना, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم। तीसरा है कुरान मजीद की तिलावत रोजाना करना। चौथा है चलते फिरते लेटे बैठे दिल में अल्लाह का ध्यान रखना। और पांचवें है रोजाना मुराकबा करना। अगर 15-20 मिनट रोजाना आप आंख बंद करके बैठेंगे और ये सोचेंगे कि अल्लाह की रहमत आ रही है, दिल में से मकबूल है, दिल की जुल्मत और स्याही दूर हो रही है और मेरा दिल अल्लाह 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 ये मेरा दिल कह रहा है, तो इंशाअल्लाह इससे आपका दिल मुनव्वर होगा, अल्लाह ताला करम का मामला फरमाएंगे। अभी हम थोड़ी देर के लिए इसकी मशक कर लेते हैं, लिहाजा सब हजरात थोड़ी देर आंखों को बंद कर लें और अल्लाह से दुआ लगा के बैठ जाए। वाला दिल बदल दे, میرا غفلت میں ڈوبا دل بدل دے. اب آؤ اے رس والا دل بدل دے, میرا غفلت میں ڈوبا دل بدل دے. بدل دے دل کی دنیا دل بدل دے, خدایا فضل فرما دل بدل دے. گناہگاری میں کب تک عمر کاٹوں, بدل دے میرا رستہ دل بدل دے. سنوں میں نام تیرا دھڑکنوں میں, مزہ آ جائے مولا دل بدل دے. تیرا ہو جاؤں اتنی آرزو ہے, بس اتنی ہے تمنا دل بدل دے. میری فریاد سن لے میرے مولا, بنا لے اپنا بندہ دل بدل دے. ہوا حرص والا دل بدل دے, میرا غفلت میں ڈوبا دل بدل دے. لا إله إلا الله محمد رسول الله. سبحان ربي العظيم سبحان الله وصل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے کریم آقا, ہم آپ کے عاجز مسکین بندے ہیں, ہمارے گناہوں کو معاف فرما, خطاؤں سے درگزر فرما, عیبوں کی پردہ پوشی فرما. اللہ ہماری نگاہوں کو پاک فرما, دلوں کو صاف فرما, سینوں کو اپنی محبت سے لبریز فرما, اپنے عشق کی آتش ہمارے سینوں میں پیدا فرما, ہمارے آنگن سے اپنے ذکر کو جاری فرما, روئے روئے سے اپنے ذکر کو جاری فرما, ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما. اے کریم آقا, جو گناہ ہم نے دن میں کیے معاف فرما, جو راتوں میں کیے معاف فرما, جو محفل میں کیے معاف فرما, جو تنہائیوں میں کیے معاف فرما, جو گناہ یاد ہیں وہ بھی معاف فرما, جو کر کے بھول گئے وہ گناہ بھی معاف فرما. اے اللہ, معصیت کی ذلت سے محفوظ فرما اور ہمیں طاعات کی عزت نصیب فرما. اے کریم آقا, ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. اے اللہ, ہمارے سفر کو وسیلہ ظفر بنا. اللہ, آپ کی دی ہوئی توفیق سے ہمیں یہ حج کا سفر نصیب ہوا. اے اللہ, ہم نے بیت اللہ کو بھی دیکھا. اے اللہ, ہم نے عرفات کے وقوف میں بھی دعائیں مانگی, مزدلفہ میں بھی مانگی, میاں میں بھی قیام کیا, شیطان کو پتھریاں بھی ماریں. اے اللہ, اب واپس پھر آپ کے دروازے پر حاضر ہے. اے اللہ, ہم نے جو دعائیں مانگی اپنی رحمت سے سب کو قبول فرما. اے اللہ, ہمیں اپنے در سے خالی نہ لوٹا. اے اللہ, یہ ہماری بد نصیبی ہوگی, بدقسمتی ہوگی کہ ہم اتنے بڑے دروازے سے خالی جائیں. اے اللہ, ہم پر رحمت کی نظر فرما لیجیے, ہم پر ترس کھا لیجیے. اللہ, ہمارے گناہوں کو معاف کر دیجیے. اے اللہ, ہمارے گناہوں کو معاف کر دیجیے. اے اللہ, ہماری جھولیاں بھر دیجیے. اے اللہ, اتنے لوگ دنیا کے سخی کے دروازے پہ چلے جائیں, وہ بھی ان کو خالی ہاتھ نہیں واپس لوٹائے گا. آپ تو کائنات کے مالک ہیں, خالق ہیں. اے اللہ, دنیا جہان کے خزانوں کے مالک ہیں. اے اللہ, آپ اپنے بندوں کو اپنے در سے خالی نہ لوٹائیے. اللہ, جھولیاں بھر دیجئے, جو نیک مرادیں ہیں پوری کر دیجئے. اولادوں کو نیکوکار بنا, فرما بردار بنا, ماں باپ کی آنکھوں کی ٹھنڈک بنا. جن گھروں میں جوان بچے بچیاں موجود ہیں, اللہ ان بچوں کے مستقبل کو روشن فرما, ماں باپ کے لیے فرض ادا کرنے آسان فرما. اللہ, ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. کریم آقا, شیطان اور نفس نے ہمیں مختلف مواقع پہ گناہ کا ارتکاب کروا دیا. اے اللہ, اب آپ ہمیں نفس و شیطان کے مکر و فریب سے محفوظ فرمائیے. اے مالک زندگی میں کبھی بھی بے سہارا نہ فرما، کبھی بھی بے آسرا نہ فرما. اے اللہ بچہ پریشان ہوتا ہے، ماں باپ کی طرف دوڑتا ہے، بندہ پریشان ہوتا ہے، پروردگار کی طرف لوٹتا ہے. اے بے قصوں کے دستگیر، اے ٹوٹے دلوں کو تسلی دینے والے، اے خالی جھولیوں کو بھر دینے والے. اللہ ہم نے بھی دامن پھیلائے ہیں، ہماری جھولیوں کو بھی بھرپور فرما. میرے مولا جو روٹی کا سائل ہوتا ہے، ایک دروازے سے نہ ملے وہ دوسرے پہ چلا جاتا ہے، نہ ملے تیسرے پہ چلا جاتا ہے، اس کا تو کوئی مسئلہ نہیں. اللہ مسئلہ تو ہمارا ہے، جن کے پاس مانگنے کو ایک ہی دروازہ ہے. اللہ جو آپ کے دروازے سے خالی اٹھتا ہے وہی بد نصیب ہوتا ہے. اے اللہ ہم جائیں تو کہاں جائیں، مانگیں تو کس سے مانگیں؟ اے اللہ ہم آپ کے غیر کی طرف جا بھی نہیں سکتے، آپ ہی کا دروازہ ہے، اللہ آپ ہی سے مانگنا ہے. اپنی رحمت سے ہمیں عطا فرما دیجئے. اے اللہ ہم عاجز مسکینوں کو، اے اللہ ہماری مرادیں پوری کر دیجئے اور اپنے گھر سے خوشیوں کے ساتھ واپس لوٹا دیجئے. کریم آقا مہربانی کا معاملہ فرما، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. ہمارے والدین عزیز اقارب مشائخ جو فوت ہو چکے ان کی مغفرت فرما، اور جن کی آپ نے مغفرت کر دی قرب کے اعلیٰ درجات عطا فرما. اللہ بیماروں کو شفا عطا فرما، جنہوں نے دعاؤں کے لیے کہا، خط لکھے، فون کیے، یا جن کے ہم پر حقوق آتے ہیں، یا جن سے ہم نے وعدے کیے. اللہ سب کے دلوں کی نیک مرادوں کو پورا فرما. اے اللہ اس سال جتنے حجاج تھے، مرد یا عورتیں، انہوں نے جو جو دعائیں اس سفر میں جہاں بھی مانگی، اللہ سب کی دعاؤں کو اپنی رحمت سے قبول فرما. اے اللہ ہمیں اپنے گھر کا بار بار دیدار عطا فرما، اور اپنے حبیب صلی اللہ علیہ وسلم کے در کی حاضری بار بار نصیب فرما. اے اللہ اس سفر میں ہم سے جو کوتاہیاں ہوئی معاف فرما، جو غلطیاں ہوئی معاف فرما. اے اللہ اس سفر میں جو ہم سے آداب میں سستی ہوئی معاف فرما. اے اللہ ہمیں کامل سفر کا اجر عطا فرما. اے اللہ ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. ربنا تقبل منا انك انت السميع العليم، تب علينا انك انت التواب الرحيم. صلى الله تعالى على حبيبه سيدنا محمد وآله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.